नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2081 साल साउन महिनाको 19 गते शनिबार, श्रावण कृष्ण चतुर्दशी, तदनुसार अगस्त 3 तारीक सन् 2024, नेपाल सम्बत 1144। कार्यक्रम अखबारमा पहिलो समाचार गोर्खापत्रबाट लिँदैछौं। बार एसोसिएशनद्वारा ध्यानाकर्षण पत्र प्रस्तुत, विकास निर्माणमा सकारात्मक भूमिका आवश्यक, प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्रले मुख्य समाचार बनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका पक्षमा अदालतको पनि सकारात्मक भूमिका आवश्यक रहेको बताउनु भएको छ। नेपाल बार एसोसिएशनको ज्ञापन पत्र बुझ्नुहुँदै हिजो उहाँले विभिन्न विकास परियोजना र विकास निर्माणका विषयमा अदालती प्रक्रियाले कार्य सम्पादनमा ढिलाइ हुने गरेको बताउनुभयो। प्रधानमन्त्री ओलीले बार प्रतिनिधिहरूको न्यायाधीश नियुक्तिमा संसदीय सुनवाईको व्यवस्था हटाउनुपर्ने मतमा फरक धारणा राख्नुभयो। उहाँले सुनवाईबाट सार्वजनिक सूचना जारी भएसँगै कतिपय प्रस्तावित पदाधिकारीबारे नयाँ तथ्य बाहिर आएको स्मरण गराउनुभयो। प्रधान न्यायाधीशमा प्रस्तावित दीपक राज जोशी र निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानको विषयबारे पनि प्रधानमन्त्रीले बार प्रतिनिधि मण्डलको ध्यानाकर्षण गराउनुभयो। नेपाल बार एसोसिएशनले संविधान संशोधनको विषय र अवधारणा समेटेर प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको छ। बार अध्यक्ष गोपाल कृष्ण घिमिरे नेतृत्वको टोलीले प्रधानमन्त्री ओलीलाई भेटेर राष्ट्रिय सम्मेलनको घोषणा पत्र सहित संविधान संशोधनको विषयबारे ध्यानाकर्षण गराएको हो। राष्ट्रिय सम्मेलनको घोषणा पत्रबाट बार एसोसिएशनले संविधान संशोधनको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो। संविधान संशोधन गरिँदा संवैधानिक परिषदका सम्पूर्ण सिफारिश प्रक्रियामा प्रधान न्यायाधीशको अनिवार्य उपस्थितिको व्यवस्था हटाउन बारले सुझाएको छ। भावी प्रधान न्यायाधीश सिफारिश बाहेकका अन्य सिफारिशमा प्रतिनिधित्व नगर्ने गरी संवैधानिक व्यवस्था गर्न बारले सुझावमा उल्लेख गरेको छ। तीन राज्यमन्त्री नियुक्त, उपशीर्षकमा गोर्खापत्र लेख्छ। राष्ट्रपति रामचन्द्र पौडेलले तीनजना राज्यमन्त्री नियुक्त गर्नुभएको छ। यससँगै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पूर्णता पाएको छ। राष्ट्रपति पौडेलले संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा अरूण कुमार चौधरी, वन तथा वातावरण राज्यमन्त्रीमा रूपा विक र ऊर्जा जलस्रोत तथा सिंचाई राज्यमन्त्रीमा पूर्ण बहादुर तामाङलाई नियुक्त गर्नु भएपछि असार 31 गते गठित मन्त्री परिषदले पूर्णता पाएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार प्रधानमन्त्री ओलीको सिफारिशमा राष्ट्रपति पौडेलले हिजो राज्यमन्त्री नियुक्त गर्नुभएको हो। नेपाली कांग्रेसबाट विक र तामाङ राज्यमन्त्रीमा नियुक्त हुनुभएको छ। राज्यमन्त्री चौधरी नागरिक उन्मुक्ति पार्टीका तर्फबाट सरकारमा सामेल हुनुभएको हो। यसअघि प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलाई समेटेर मन्त्री परिषद विस्तार गर्नुभएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो नै आयोजित विशेष समारोहमा नवनियुक्त राज्यमन्त्रीहरूलाई शपथ ग्रहण गराउनुभयो। सिंहदरबारमा आयोजित शपथ ग्रहण कार्यक्रमपछि उहाँले सम्बन्धित मन्त्रीलाई सघाएर परिणाम आउने गरी काम गर्न नवनियुक्त राज्यमन्त्रीलाई निर्देशन दिनुभयो। यसैबीच इन्धन डिपो स्थानान्तरण गर्नु उपशीर्षकमा गोर्खापत्रको अर्को समाचार छ। प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक रहेको इन्धन भण्डारणले खतरा हुने भएकाले अन्यत्र स्थानान्तरण गर्न निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो नवनियुक्त तीन राज्यमन्त्रीको शपथ ग्रहण समारोहमा बधाई तथा शुभकामना दिनुहुँदै प्रधानमन्त्री ओलीले हवाई इन्धन डिपोलाई अन्यत्र सार्न सम्बन्धित मन्त्री र राज्यमन्त्रीलाई निर्देशन दिनुभएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको नेपाल आयल निगमको हवाई इन्धन डिपो सुरक्षाका दृष्टिकोणले अत्यन्त जोखिममा रहेको बारे समाचार गोर्खापत्रले बिहिबार प्रकाशन गरेको थियो। इन्धन डिपो स्थानान्तरण गर्नु, तीन राज्यमन्त्री नियुक्त उपशीर्षक दिँदै बार एसोसिएशनद्वारा ध्यानाकर्षण पत्र प्रस्तुत, विकास निर्माणमा सकारात्मक भूमिका आवश्यक, प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्रले मुख्य समाचार बनाएको छ। संघीय सरकारमा 5 दल, मन्त्री परिषद 25 सदस्यीय, राज्य मन्त्री सहित नागरिक उन्मुक्ति पार्टी पनि सामेल, नागरिकको मुख्य समाचारको शीर्षक हो। सुदूरपश्चिम सरकारबाट बाहिरिए सोडारी, उपशीर्षकमा नागरिक लेख्छ। सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले हिजो पदबाट राजीनामा दिनुभएको छ। नेकपा एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका मुख्यमन्त्री सोडारीले हिजो प्रदेशसभाबाट विश्वासको मत लिने कार्यक्रम रहेको थियो। सोडारीले प्रदेशसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेश नगरी मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो। वहाँले प्रदेशसभा बैठक लगत्तै प्रदेश प्रमुख नजीर मिया समक्ष राजीनामा पत्र बुझाउनु भएको छ। सुदूरपश्चिम सरकारबाट बाहिरिए सोडारी उपशीर्षक दिँदै संघीय सरकारमा 5 दल, मन्त्री परिषद 25 सदस्यीय, राज्य मन्त्री सहित नाओपा पनि सामेल, मुख्य शीर्षकमा नागरिकको मुख्य समाचार रहेको छ। यता प्रदेश प्रमुख देवकोटाको स्वागत, शर्माको विदाई शीर्षकमा गोर्खापत्रले भित्री पृष्ठमा खबर प्रकाशित गरेको छ। बागमती प्रदेशको प्रदेश प्रमुखमा नवनियुक्त प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले हिजो प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गर्नुभएको छ। प्रदेश प्रमुख देवकोटाले बागमती प्रदेश प्रमुखको कार्यालय हेटौडामा हिजो आयोजित कार्यक्रममा पदभार ग्रहण गर्नुभएको हो। प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख देवकोटाको स्वागत तथा निवर्तमान प्रदेश प्रमुख यादव चन्द्र शर्माको विदाई गरिएको छ। यसअघि नवनियुक्त प्रदेश प्रमुखलाई निवर्तमान प्रदेश प्रमुखले स्वागत र नवनियुक्त प्रदेश प्रमुखले निवर्तमान प्रदेश प्रमुखलाई विदाई गर्ने प्रचलन बागमती प्रदेशमा नरहेकोमा यस पटकबाट नयाँ परम्पराको शुरूआत समेत गरिएको छ। स्वागत कार्यक्रममा नवनियुक्त प्रदेश प्रमुख देवकोटाले निवर्तमान प्रदेश प्रमुख शर्माले कार्यक्रममा राख्नुभएका विचार आफ्ना लागि मार्गदर्शन भएको भन्दै नेपालको संविधान अनुसार आफ्नो भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। निवर्तमान प्रदेश प्रमुख शर्माले आफू प्रदेश प्रमुख रहदा संविधानको सीमाभित्र रहेर काम गरेको बताउनुभयो। वहाँले प्रदेश प्रमुख हुँदा आफूले सीमान्तकृत समुदायको विकासका लागि गरेका प्रयासको चर्चा गर्नुहुँदै प्रदेश प्रमुखका रूपमा आउने जाने र परिवर्तन हुने कुरालाई आफूले सामान्य रूपमा लिएको बताउनुभयो। प्रदेश प्रमुख देवकोटाको स्वागत, शर्माको विदाई गोर्खापत्रको भित्री पृष्ठको समाचारको शीर्षक हो। लेखा समिति सभापति पोखरेल योजनाबद्ध रूपमै बक्यौता नतिर्ने उद्योगीको पक्षमा शीर्षकमा नयाँ पत्रिकाको मुख्य समाचार रहेको छ। संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल बिजुलीको 8.25 अर्ब बक्यौता महसुल नतिर्ने उद्योगीहरूको पक्षमा योजनाबद्ध रूपमा उभिनु भएको छ। बक्यौता तिर्न आनाकानी गरिरहेका उद्योगीसँग वहाँले 4 दिन अघि तारे होटलमा शंकास्पद गोप्य भेटघाट गर्नुभएको थियो। वहाँको नियतमाथि प्रश्न उठाउँदै संसदमै छानबिनको माग उठेको थियो। डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता उठाउँछौ उपशीर्षकमा नयाँ पत्रिका लेख्छ। प्राधिकरणले उठाउन खोजेको महसुल बिजुली प्रयोग गरे बापत हो, त्यसैले छाड्न मिल्दैन। लेखा समितिकै 2072 मंगिरको निर्देशनमा डेडिकेटेड र ट्रंक लाइनको पैसा उठाउन मिल्दैन भनेर विद्युत नियमन आयोगले निर्देशन दिँदा सार्वजनिक समितिले हस्तक्षेप गरी प्राधिकरणलाई सबै महसुल उठाउन निर्देशन दिएको स्मरण गराए। बक्यौता महसुलका सम्बन्धमा समितिबाट सदाझै सहयोग हुने अपेक्षा छ। यो प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भनाई हो। बिजुली प्रयोग गरेको बिल काट्दा उद्योगी अदालतमा जानुभयो। 2074 माघमा 3 उद्योगले मुद्दा हार्नुभयो, पछि पैसा तिर्नुभयो, केही समय तिरेपछि फेरि रोक्नुभयो। शिवम सिमेन्टको मुद्दामा अदालतले फैसला गर्दै 2075 यताको सबै पैसा नियमित रूपमा लिनु भनेर परमादेश नै जारी भएको छ। यो आदेश सबैलाई लागू हुन्छ भन्ने हाम्रो जिकिर हो, वहाँले भन्नुभयो। बिजुली प्रयोग गरेको टीओडी मिटरको बिल नियमित र मासिक रूपमा उद्योगमा पठाइरहेका छौ। त्यही बिलमा डेडिकेटेडको प्रिमियम शुल्क जोडेर मात्रै पठाइएको हो, त्यसैले बिल छैन भन्ने कुरा हुँदैन। 2069/70 र 70/71 देशभर 18 घण्टा लोडसेडिङ हुँदा समेत रिलायन्स स्पिनिङले डेडिकेटेड मार्फत बिजुली प्रयोग गरेको प्रमाण र बिल सुरक्षित छ, त्यसबेला डेडिकेटेडबाट बिजुली दिने भनेर दर रेट नै निर्धारण भएको थिएन। 2070 लोडसेडिङका बेला 15 उद्योगले 24 घण्टा बिजुली प्रयोग गरेको भनेर ऊर्जा मन्त्रालयले छानबिन समिति बनाएको थियो। उक्त समितिले 24 घण्टा बिजुली अनधिकृत रूपमा प्रयोग गरेको भनेर प्रतिवेदन पनि दिएको थियो। उक्त प्रतिवेदन कार्यान्वयन भएन। त्यो प्रतिवेदन आखिर किन कार्यान्वयन भएन प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भन्नुभयो। दुई संचालकले बुझाए स्पष्टीकरण। अर्को उपशीर्षकमा नयाँ पत्रिका लेख्छ, डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरे बापत उद्योगीले तिर्नुपर्ने 8,26,00,00,000 असुलीको अडान लिने विद्युत प्राधिकरणका संचालक द्वय भक्त बहादुर पुन र कपिल आचार्यले सरकारले सोधेको स्पष्टीकरणको जवाब बुझाउनु भएको छ। उहाँहरूले हिजो स्पष्टीकरण पत्र बुझाउनु भएको हो। नोट अफ डिसेन्ट किन लेखेको भनेर सोधिएको स्पष्टीकरणमा चित्त नबुझेको निर्णयमा विद्युत प्राधिकरण ऐन 2041 आफ्नो मत व्यक्त गर्न पाउने अधिकार रहेको र सोही अधिकार प्रयोग गरेको भनेर जवाब दिएका छौ। ऐनका आधारमा मत व्यक्त गरिएका कारण स्पष्टीकरण सोध्नु नै गलत छ। आचार्यले भन्नुभयो, हामीलाई संचालक सदस्यबाट हटाउने कुनियत राखेर स्पष्टीकरण सोधे जस्तो देखिन्छ, प्रश्न अनुसार जवाफ दिएका छौ। दुई संचालकले बुझाए स्पष्टीकरण। उपशीर्षक दिँदै लेखा समिति सभापति पोखरेल योजनाबद्ध रूपमै बक्यौता नतिर्ने उद्योगीको पक्षमा मुख्य शीर्षकमा नयाँ पत्रिकाले मुख्य समाचार प्रकाशित गरेको छ। उडान सुरक्षामा कडाई गर्न सुझाव शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा प्राथमिकताका साथ खबर छापेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको चर्चा सिलाइसकेको छैन। यसै बेला डेढ़ वर्ष अघि पोखरामा भएको एति एयरलाइन्सको जहाज दुर्घटनासँग सम्बन्धित चालक र सहचालक बीचको संवाद सार्वजनिक हुँदा थप प्रश्न सिर्जना गरेको छ। पोखरामा दुर्घटना भएको जहाजका चालक र चालक बीचको संवाद ककपिट भोइस रेकर्डर्सले उडान सुरक्षामा नियामक निकाय गम्भीर बन्नुपर्ने आवश्यकता देखिएको सम्बद्ध व्यक्तिहरूले बताउनु भएको छ। सो जहाजका पाइलट कमल केसी र को पाइलट अन्जु खतेउडा बीच भएको संवादमा उहाँहरू बीच तालमेल नभएको, संवादमा अन्यौल र अनेकौं त्रुटि देखिएकाले उडान सुरक्षाका नियममा परिवर्तन गर्न आवश्यक रहेको उड्डयन क्षेत्रका विज्ञले प्रतिक्रिया दिएका छन्। नेपाल वायु सेवा निगमका पूर्व इन्जिनियर डाइरेक्टर अच्युतराज पहाड़ीले विमानस्थलभित्रै भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटना र पोखरामा भएको एति एयरलाइन्सको जहाज दुर्घटनालाई आधार मान्दै नियम परिवर्तन हुनुपर्ने बताउनुभयो। पहाड़ीले भन्नुभयो, एति एयरलाइन्सको ककपिटमा भएको संवादले उहाँहरूबीच संचार सहयोगमा तालमेलको अभाव र सुरक्षा नियम पालनामा लापरवाही हुँदा दुर्घटना निम्त्याएको देखिन्छ। त्यस्तै सौर्य एयरलाइन्सको जहाज दुर्घटनाले अन्तर्राष्ट्रिय विमानस्थलमै सुविधायुक्त ह्याङ्गरको आवश्यकतालाई औल्याएकाले यसमा नियामक निकायको ध्यान जान आवश्यक छ। विकट भौगोलिक अवस्था, प्रतिकूल मौसम, विमानस्थलमा आधुनिक उपकरणको अभाव र मानवीय त्रुटि लगायतका कारण नेपालमा हवाई दुर्घटना भइरहेकाले नेपाल नागरिक उड्डयन प्राधिकरणको उड्डयन सुरक्षाको नियमलाई समेत समय अनुसार परिवर्तन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो। उडान सुरक्षामा कडाई गर्न सुझाव गोर्खापत्रले अग्रपृष्ठमा खबर बनाएको छ। उड्दा उड्दै अस्ताएका उड्डयन जनशक्ति शीर्षकमा कान्तिपुरले अग्रपृष्ठमा समाचार प्रकाशित गरेको छ। टर्बोप्रोप इन्जिनयुक्त जहाज उडिरहेको नेपाली आकाशमा एकाएक जेट विमान ल्याएर 10 वर्ष अघि हवाई यातायात क्षेत्रमा आक्रामक शैलीमा बजार विस्तार थालेको सौर्य एयरलाइन्सले साउन 9 को दुर्घटनाबाट कम्तीमा 90 करोड़ रूपियाँ बराबरको जहाज गुमायो। अझ चिन्ताको विषय, दुर्घटनामा 6 वरिष्ठ इन्जिनियर सहित 12 प्राविधिक कर्मचारीले ज्यान गुमाए, जुन क्षति पैसामा हिसाब हुन सक्दैन। त्यस स्तरको जनशक्ति तत्काल तयार गर्न पनि मुस्किल छ। दुर्घटनामा ज्यान गुमाएका एक नाग बालक बाहेक अरू पनि जहाजसँगै जोड़िएका जनशक्ति थिए। सौर्यका अध्यक्ष दीपक पोखरेलका अनुसार 45 करोड़ रूपियाँ खर्च गरेर 2 इन्जिन फेरिएको छोटो समयमै जहाज दुर्घटनामा परेको थियो। जहाजको मूल्य त बीमाबाट कभर होला, तर हामीले वरिष्ठ इन्जिनियर सहित 12 प्राविधिक कर्मचारी गुमायौं। उहाँले भन्नुभयो, यत्रो जनशक्ति बनाउन कम्तीमा 12 करोड़ खर्च गर्नुपर्छ। त्यतिको प्राविधिक जनशक्ति तयार पार्न 10-12 वर्ष कामको अनुभव दिनुपर्छ। सौर्यको जहाज दुर्घटनामा 27 देखि 81 वर्षसम्म उमेरका प्राविधिकले ज्यान गुमाएका छन्। उड्दा उड्दै अस्ताएका उड्डयन जनशक्ति शीर्षकमा कान्तिपुरले अग्रपृष्ठमा समाचार प्रकाशित गरेको छ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। कानून निर्माण यसै वर्ष, संचार मन्त्रीको भनाईलाई गोर्खापत्रले अग्रपृष्ठमा खबर छापेको छ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले मुलुकको आवश्यकताका आधारमा संविधान संशोधन हुने बताउनु भएको छ। हिजो गोर्खापत्र संस्थानको निरीक्षणका क्रममा मन्त्री गुरूङले संविधान संशोधन कसैको रहरले मात्र नहुने स्पष्ट पार्नुभयो। प्रतिपक्षलाई समेत विश्वासमा लिएर संशोधन प्रक्रियामा जानुपर्ने बताउनुहुँदै मन्त्री गुरूङले भन्नुभयो, संविधान संशोधन गर्दा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेको मात्र चाहना अनुसार नभई प्रतिपक्षी दलहरूको भावनालाई पनि समेटेर सबैले अपनत्व महसुस हुने गरी संशोधन गरिनुपर्छ। कानून निर्माण यसै वर्ष, संचार मन्त्रीको भनाईलाई गोर्खापत्रले अग्रपृष्ठमा खबर बनाएको छ। झनझन खस्किँदै विद्यालय तह शिक्षा शीर्षकमा अन्नपूर्णको अग्रपृष्ठमा समाचार छ। राष्ट्रिय परीक्षा बोर्डले हिजो सार्वजनिक गरेको कक्षा 12 को नतिजामा 52.91% मात्रै विद्यार्थी उत्तीर्ण भएका छन्, अर्थात 47% विद्यार्थी अनुत्तीर्ण भएका छन्। बोर्डका अनुसार सबैभन्दा बढ़ी अंग्रेजी विषयको परीक्षामा विद्यार्थीहरू नन ग्रेडेड भएका छन्। यसअघि माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षामा पनि आधाभन्दा बढ़ी विद्यार्थी अनुत्तीर्ण भएका थिए। पछिल्ला वर्ष विद्यालय तहको नतिजा झनझन खस्किँदै गएकोमा शिक्षाविदहरू चिन्ता व्यक्त गर्छन्। राष्ट्रिय परीक्षा बोर्डका अनुसार कक्षा 12 का लागि 3,90,868 विद्यार्थीले परीक्षा दिएका थिए, जसमा 2,03,847 विद्यार्थी मात्रै सफल भएका छन्। वैशाख 14 गतेबाट शुरू भएको परीक्षामा सहभागी विद्यार्थी मध्ये 52.91% मात्रै उत्तीर्ण भए नियमित तर्फ 1,87,021 विद्यार्थी नन ग्रेडेड एनजी अर्थात अनुत्तीर्ण भए। यद्यपि यो नतिजा गत वर्षको भन्दा 2% त बढ़ी हो, तर शिक्षाविदहरू यसलाई सन्तोषजनक मान्न तयार छैनन्। गत वर्षको नतिजामा त करिब 51% हाराहारीमा मात्रै उत्तीर्ण भएका थिए। यसपटकको परीक्षामा आवेदन फारम भरेका 5632 जना विद्यार्थी परीक्षामै अनुपस्थित भएका थिए। झनझन खस्किँदै विद्यालय तह शिक्षा अन्नपूर्णको अग्रपृष्ठको समाचारको शीर्षक हो यो। भ्रष्टाचारको दलदलमा मधेसका स्थानीय तह शीर्षकमा नागरिकले अग्रपृष्ठमा समाचार प्रकाशित गरेको छ। सिराहाको लहान नगरपालिकाले आर्थिक वर्ष 2076-77 लागि सो नगरपालिकाको भूगोलभित्रको बलान र खुट्टी खोलामा ढुङ्गा बालुवा गिट्टी संकलन गर्न जयकाली सप्लायर्ससँग ठेक्का सम्झौता गर्यो। जयकालीले नदीजन्य पदार्थ र वातावरण सेवा शुल्क समेत गरी 2,15,72,000 रूपियाँ तिर्ने ठेक्का सम्झौता नगरपालिकासँग गरेकोमा 84,71,258 रूपियाँ मात्र बुझायो, अर्थात उसले नगरपालिकालाई 1,31,742 रूपियाँ बुझाएन। नगरपालिकाले ठेकेदारसँग सम्झौता अनुसारको रकम असूल गर्नुपर्नेमा 2078 पुस 3 गतेको निर्णयबाट नगर परिषदले कोविड 19 को कारण देखाई उक्त रकम मिनाहा गरिदियो। नियमत कार्यपालिकाको बैठकले मिनाहा गर्न आवश्यक भए सत्य तथ्य छानबिन गरी मिनाहा प्रक्रियाबारे निर्णय गर्न सकिने भनी निर्णय गरेको देखिन्छ। तर छानबिन प्रतिवेदन बेगर नगर परिषदको बैठकले उक्त रकम मिनाहा गर्न स्वीकृति दिएको पाइएको छ। परिषदको निर्णयमा कोविड 19 का कारण काममा अवरोध आएकाले मिनाहाको निर्णय गरिएको उल्लेख छ। तर जयकाली सप्लायर्सका प्रोप्राइटर देव कुमारले नगरपालिकामा पेश गरेको प्रतिवेदन अनुसार खोलामा सीमा विवाद भएको र सप्तरीको सुरुङ्गा नगरपालिका र लहान नगरपालिकाका बीचमा खोलाको सीमा रहेकाले नदीजन्य पदार्थ संकलन गर्न दुवै तर्फबाट विवाद भएकाले केही परिमाणको रकम मिनाहा पाउन अनुरोध गरेको उल्लेख छ। भ्रष्टाचारको दलदलमा मधेसका स्थानीय तह नागरिकको अग्रपृष्ठको समाचारको शीर्षक हो यो। हिराको ज्यान लिने बाघ नियन्त्रणमा शीर्षकमा नयाँ पत्रिकाले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। कञ्चनपुरमा धान गोड्न गएकी महिलाको ज्यान लिने बाघलाई निकुञ्ज प्रशासनले 24 घण्टापछि नियन्त्रणमा लिएको छ। दोधारा चाँदनी नगरपालिका दुईकी हिराकुमारी शाहमाथि आक्रमण गरेको भाले बाघलाई एउटा टाट सुई हानेर हिजो बिहान 9:30 बजे उखुबारीबाट नियन्त्रणमा लिइएको शुक्लाफाटा राष्ट्रिय निकुञ्ज कार्यालयका संरक्षण अधिकृत मनोज कुमार एरले बताउनुभयो। बर्दिया निकुञ्जको उद्धार केन्द्रमा लगियो बाघ उपशीर्षकमा नयाँ पत्रिका लेख्छ। डाँट गरेर कञ्चनपुरबाट नियन्त्रणमा लिइएको बाघ बर्दिया राष्ट्रिय निकुञ्ज उद्धार केन्द्रको खोरमा लगिएको छ। उक्त बाघ 12-14 वर्ष उमेरको छ। उद्धार केन्द्रमा यसअघि नै 5 समस्याग्रस्त बाघ रहेका छन्। हिराको ज्यान लिने बाघ नियन्त्रणमा नयाँ पत्रिकाको अग्र पृष्ठको समाचारको शीर्षक हो यो। 165 स्टार्टअपलाई 17 करोड़ कर्जा, बाँकी 15 पनि साउन भित्रै पाउने, कान्तिपुरको अर्थपृष्ठमा खबर छ। स्टार्टअप उद्यम कर्जाका लागि छानिएका 183 परियोजना मध्ये 165 कर्जा पाएका छन्। ती स्टार्टअप परियोजनाका उद्यमीलाई 17 करोड़ रूपियाँ भन्दा बढ़ी कर्जा प्रवाह गरिएको औद्योगिक विकास प्रतिष्ठानले जनाएको छ। 165 स्टार्टअपलाई 17 करोड़ कर्जा, बाँकी 15 पनि साउनभित्रै पाउने, कान्तिपुरको अर्थ पृष्ठको खबर हो यो। तेस्रो मुलुकका पर्यटकलाई गड्डाचौकीबाट भारत प्रवेश खुल्ला शीर्षकमा कान्तिपुरले नै अर्थपृष्ठमा खबर प्रकाशित गरेको छ भने लेबनानको परिस्थिति हेर्दै नेपाली श्रमिक शीर्षकमा कान्तिपुरले नै अर्थपृष्ठमा खबर छापेको छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्संवाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।